السلام علیکم منوچہری صاحب،
وعلیکم السلام.
آپ نے اخبار دیکھا؟
کیا اسے میرے پاس چھوڑ سکتے ہو؟
نہیں، کیوں نہیں، چلیے رکھ لیجئے، کوئی بات نہیں، میرے پاس بھی ہے.
شکریہ.
کوئی بات نہیں.
محترم فاتح کے الزامات پڑے گئے طالب علموں کے نمائندے.
مجھے نہیں معلوم تھا کہ محترمہ فاتح اس سے پہلے بھی ڈسپلن کمیٹی میں بلائی جا چکی ہیں، لیکن ان کی تعلیم مکمل ہونے میں صرف 12 یونٹ بچے ہیں. میری گزارش ہے کہ ان کے ساتھ ذرا انصاف سے کام لیا جائے.
محترمہ فاتح کو بہرحال یہاں سے جانا ہی ہے، تو اچھا یہی ہوگا کہ یہاں سے اچھی یادوں کے ساتھ جائیں. میں قانونی اعتبار سے ان کے لیے ایک سیمسٹر کی پابندی کی تجویز رکھتا ہوں.
محترمہ فاتح پر ایک سیمسٹر کی پابندی تجویز قبول نہیں ہوئی.
یہ محترمہ ان غلطیوں کے علاوہ پہلے بھی 2 بار فیل ہو چکی ہیں. میری نظر میں یہ یہاں پڑھنے کے ارادے سے نہیں آئی ہیں، لہٰذا ان کے خارجے کا خواہ ہوں.
ہمیشہ کے لیے ان کو نکالا جائے.
ان کا اگلے سیمسٹر میں خود بخود خارجہ ہو جائے گا محسود صاحب.
محترمہ نگار دل شکیب، یہ بہترین طالب علم ہے اور اسکول کے زمانے میں غیر معمولی صلاحیت والے طلباء میں سے تھی. ایران میں اچھی پوزیشن حاصل کی، ہمیشہ ہر فیلڈ میں اچھا ریکارڈ رہا ہے. ڈسپلن کمیٹی میں بھی نہیں بلائی گئی ہیں.
محترمہ دل شکیب کو میں اچھی طرح جانتا ہوں اور یہ ایک مومن باکردار باہجار طالبہ ہیں اور کار خیر میں بھی ہمیشہ آگے رہتی ہیں. اس لیے میں کہتا ہوں کہ یہ طلبہ کے اجتماع کا کسی خاص گروہ سے تعلق نہیں تھا. اس طرح کی طالبہ کی شرکت میری اس بات کی تائید کرتی ہے.
جی میں بھی انہیں جانتا ہوں، بہترین طالبات میں سے ہے.
یہ بری ہے جناب، ہم یہاں اس لیے تو نہیں آئے ہیں کہ لوگوں کی زندگی کے ساتھ کھلواڑ کریں اور ان کی محنتوں پر پانی پھیر دیں.
معاف کیجیے گا، ایک منٹ، ایک چھوٹی سی مشکل ہے. طالب علموں کے نمائندے کا محترمہ دل شکیب سے رشتہ ہمارے قانونی کاموں میں خلل ایجاد کر رہا ہے. میں چاہتا ہوں کہ اگلی فائل یعنی جناب فرید توفنگچی کی فائل کا جائزہ لیا جائے. انہوں نے مجمع کے سامنے تقریر کر کے طلبہ کے ذہنوں میں تشویش پیدا کی، انہیں اکسایا، اسی وجہ سے پہلے صف کے ملزم سمجھے جاتے ہیں.
معاف کیجیے ڈاکٹر صاحب، کیا یہ کوئی عدالت ہے؟ لگے ہاتھ ان کی گرفتاری کے وارنٹ بھی جاری کر دیں. تو فنگچی بھی اس یونیورسٹی کا قابل اسٹوڈنٹ ہے.
صحیح ہے، یہ بھی ایک ممتاز طالب علم ہے اور یونیورسٹی کے جینیئس کمیٹی کے رکن ہے. انہوں نے اسکول کے زمانے میں میتھمیٹکس کے اولمپیاڈ میں گولڈ میڈل حاصل کیے.
معاف کیجیے گا، اس اخبار نے ایک ایسی خبر چھاپی ہے جس نے میری تمام محنتوں پر پانی پھیر دیا ہے. آپ نے تو پڑھا ہی ہوگا.
نہیں، کس بارے میں ہے؟
لیجیے، خود ہی پڑھ لیجیے.
میرے خیال میں ڈاکٹر جابری کا ہی کام ہے.
پاگل تو نہیں ہے کہ اپنے خلاف کچھ لکھے گا؟
میں نہیں چاہتا تھا کہ اس میٹنگ میں آ کر آپ لوگوں کی رائے پر اثر انداز ہوں. بہرحال یہ جو باتیں اس اخبار میں لکھی ہوئی ہیں، انہوں نے میرے کام کو، جو قتل کے معاملے کو واضح کرنا ہے، مشکل میں ڈال دیا ہے، کیونکہ میں اب تک کسی قطعی نتیجے تک نہیں پہنچ پایا ہوں. معاف کیجیے گا، میں اس سے زیادہ آپ لوگوں کا وقت نہیں لوں گا.
واقعی بہت غلط کام تھا. معلوم کیجیے خبر کے ذریعے کا پتہ چلا.
جی فرمائیے.
فرحم عرضی صاحبہ،
پتہ چلا کس نے خبر دی تھی؟
جی ہاں، میں نے اخبار کے ایڈیٹر سے بات کی ہے، محترمہ سیما اسلانی ہے.
سیما اسلانی؟ یہ صاحبہ ہمارے یہاں پڑھتی ہیں؟
نہیں پتا، ایڈیٹر نے کوئی زیادہ معلومات نہیں دی ہے، لیکن کہہ رہے تھے کہ خبر کا ذریعہ باوسوخ ہے ورنہ نہیں چھاپتے.
سر نیم کچھ جانا پہچانا لگ رہا ہے.
مقتولہ لیلیٰ اسلانی کا سر نیم یہی ہے.
آپ لوگ اپنے بحث سے دور نہ ہو، فرید تفنگچی کو نکالا جائے. موافق حضرات.
اخراج؟ اتنی آسانی سے؟ آپ کی سانس نہیں پھولی؟ ایک چھینک کے برابر تو صبر کر لیا ہوتا. حساب کتاب کر کے اپنے گھر جائیں. لیکن کیسا حساب کتاب؟ کیا کر رہے ہیں ڈاکٹر جابری؟ کس چیز کا کس چیز سے بدلہ لے رہے ہیں؟ یہ ہمارے بچے ہیں، میرے اور آپ کے بچے. مجھے بتانے دیں یہ کیا ہیں اور ہم کیا ہیں.
پتا ہی نہیں اندر کیا ہو رہا ہے.
کیا فرق پڑتا ہے فاتح صاحبہ، ہفتے دس دن سے تو یونیورسٹی کی کلاسز بند ہیں. ابھی ہم مان لیتے کہ ہمارا خرچہ ہوا ہو یا نہ ہوا ہو، کلاس ہی کہاں ہے، کلاسز تو سب بند ہیں.
میٹنگ ختم ہو رہی تھی لیکن منوچیری صاحب کے آنے کی وجہ سے میٹنگ بڑھ گئی ہے. ڈاکٹر جابری نے کہا ہے دو گھنٹہ میٹنگ کا ٹائم اور بڑھ گیا ہے. آپ لوگ یہاں کھڑے نہ رہے، آپ جائیے.
فرامرزی صاحبہ، ہمیں بھی تو پتا چلے کہ ہمارے ساتھ کیا ہونے والا ہے.
آپ کو تو پتا چل جائے گا. اچھا آپ جائیے.
ڈاکٹر سلیمانی، ہمارے نمائندے سے کہیے کہ باہر ہمیں کام ہے.
یہ میٹنگ بہت اہم ہے، چلے جائیے.
اچھا بہت اہم ہے، کہہ رہے ہیں بہت اہم ہے.
ایک دن ہم نے اپنی جانیں تھیلی پر رکھ کر انقلاب کیا تھا تاکہ ہمارے بچے سکون سے جئیں. جب عراق سے جنگ شروع ہوئی تو سکون خواب بن گیا اور جنگ ایک ڈراؤنا خواب. ہم کیا کر سکتے تھے؟ اپنا قلم زمین پر رکھا اور ہاتھوں میں اسلحے اٹھائے اور جنگ کے لیے چلے گئے تاکہ ہمارے بچے عزت سے جئیں. جب جنگ ختم ہوئی تو کہنے لگے کہ ہاں اب سکون ہو گیا، اب بچوں کو بڑا کریں گے بغیر کسی فکر کے، بغیر کسی خوف کے. لیکن پتہ نہیں کیوں روز ایک نئی مشکل کا سامنا کرنا پڑتا ہے، روز کوئی نہ کوئی رکاوٹ ہمارے سامنے آ جاتی ہے. اب وہ بچے بڑے ہو چکے ہیں، ان میں سے کچھ بے مثال ہیں، ان میں سے کچھ ذہین ہیں اور بعض کچھ بگڑے ہوئے ہیں، لیکن ان کی غلطی نہیں ہے. ہم یہ سمجھ نہیں پائے کہ یہ بچے کیسے بڑے ہو گئے. اب میں یہاں آتا ہوں اور ہم ایک دوسرے کے ساتھ بیٹھتے ہیں، میں بعض لوگوں کو بالکل نہیں پہچانتا، جیسے یہ ڈاکٹر محمدی ہیں، لیکن لگتا ہے کہ برسوں سے انہیں جانتا ہوں. اور بعض لوگوں کو جیسے ڈاکٹر یعقوبی جنہیں میں برسوں سے جانتا ہوں، لیکن لگتا ہے ابھی پہچان رہا ہوں. ایک بار محاذ پر تم سے کہا تھا نہ کہ اپنا سر بچاؤ، تم بچا کر زندہ بچ گئے، لیکن کیا پتا تھا اب بھی خود کو بچا کر میرا ساتھ چھوڑ دو گے. وہ بھی اس زمانے میں کہ اگر چاہو اپنی گاڑی میں ہوا بھرواؤ تو ہزار تومان دینا پڑتے ہیں. ڈاکٹر جابری، یعنی 1000 تومان میں ہوا ملتی ہے، لیکن دوستی اور جواب وردی اتنی سستی ہو گئی. مجھے اب بھی کچھ لوگ یاد ہیں جو بہت ہی پاک تھے، جن کے لیے دوستی ان کی جانوں سے بھی زیادہ اہمیت رکھتی تھی. ان کی نسل ابھی ختم نہیں ہوئی. ڈاکٹر یعقوبی، ایک بار جنگ میں اپاہج ہونے والوں کے پاس جاؤ، اپنے پرانے دوستوں کو دیکھو. یہ بچے ہمارے بچے ہیں، ان کے بچے ہیں، اجنبی تو نہیں ہیں. ہم اجنبی ہو گئے تو ہمارا حال بگڑ گیا. سوچا تھا کہ ذہین طلبہ کی مدد کے لیے ایک یونین بنائیں گے، سوچا تھا ان کی سہولت کے لیے وسائل فراہم کریں گے. تو بسم اللہ، شروع کیجئے. اسی طرح سے ہر کام کے لیے تیار ہیں. کیوں آپ دوست و دشمن میں فرق نہیں کر پا رہے؟ یا شاید آپ کر سکتے ہیں لیکن کرنا نہیں چاہتے. ان بچوں کو کون دوست و دشمن کی پہچان بتائے گا؟ تم جابری، آپ ڈاکٹر یعقوبی صاحب. اس طرح کے جابرانہ برتاؤ سے اگر کل کو یہ بچے باہر جائیں اور کسی غلط گروپ میں شامل ہو جائیں، کسی بھی غلط پارٹی کے ممبر ہو جائیں، تو قصوروار ہم ہوں گے. ہم بچوں کے سامنے، عوام کے سامنے اور حکومت کے سامنے ذمہ دار ہیں. کاش درمیان سے پردہ اٹھ جاتا تاکہ خدمت اور خیانت کا فرق معلوم ہو جاتا. میں طلبہ کے نمائندے سے ابھی اور اسی جگہ وعدہ کرتا ہوں کہ آج رات تک اگر ان طالب علموں کے بری ہونے کا حکم نہ لے لیا خدائے احد و واحد کی قسم، اپنے اس پیر کو جسے شلمچہ میں چھوڑ آیا ہوں اپنی گردن میں ڈال لوں گا اور باہر نکل پڑوں گا، ہاتھ میں بھیک کا کٹورا لے کر اتنا گھوموں گا کہ ان بچوں کو جنہیں باہر نکالا گیا واپس کلاس میں لے آؤں، سوائے ان کے جو غلطی سے یونیورسٹی میں آئے تھے اور ان کا مقصد کچھ اور ہی تھا.
میرا ووٹ سر سلیمانی کا ووٹ ہے، چاہے وہ میری بیوی کے خلاف ہی کیوں نہ ہو.
مجھے معاف کرنا مسعود، میرا ووٹ بھی سلیمانی کا ووٹ ہے،
जज्बाती ना बनो, अपनी अकल से मदद लो।
जज्बाती था लेकिन अभी तुमने एक पंप की तरह फट कर मेरे होश ठिकाने लगा दिए। अब मैं होश में हूँ, माफ करना, जिंदगी है भाई।
ठीक है, फिर से वोटिंग करते हैं।
तुम्हारे ख्याल में क्या होगा?
मैंने कल रात ख्वाब देखा कि सब कुछ ठीक हो जाएगा।
बाप रे बाप, बाप रे, कहते हैं औरत का ख्वाब उल्टा होता है।
उल्टा? उल्टा का क्या मतलब?
मतलब मैं एक गधा हूँ।
उल्टा का मतलब गधा होता है?
ओफो, अब चलो इनको मतलब समझाओ। पता नहीं मीटिंग क्यों इतनी तवील हो रही है।
जानती हो, कोई परेशानी की बात नहीं है, मीटिंग ही तो है। फल खाएंगे, मिठाई खाएंगे, आपस में गप।
जाओ भाई तुम भी ना। अगर हमीद खा रहा है तब तो बिल्कुल ठीक है। हमीद है। हेलो, अस्सलाम वालेकुम, क्या हुआ?
तकरीबन सब ठीक ही रहा। हाँ तकरीबन, अभी आता हूँ। फरीद है और शाहीन? ठीक है, तुम लोग कहाँ हो? अच्छा, खुदा हाफिज।
क्या हुआ, हम सब निकाल दिए गए ना? शुक्र है कि बच गए।
यही सब कुछ ठीक हो गया
इंशाल्लाह।
मुझे पता है तुम्हें फरीद और शाहीन की फिक्र लगी हुई है, लेकिन हम अभी कुछ नहीं कर सकते। फरीद ने भी अपनी तकरीर में ज्यादा सख्त अल्फाज इस्तेमाल किए।
ये शाहीन और कुछ दूसरों की गलती है, उसको चढ़ा चढ़ा कर आगे कर दिया। खुद वो लोग इज्तिमा वाले दिन आए ही नहीं थे, वो लोग इस वक्त आराम से क्लास अटेंड कर रहे हैं।
लेकिन तुम भी तो धोखे में आ गए थे, हमेशा ऐसा ही होता है। फिलहाल सिर्फ सब्र करना होगा, ऐसे मौकों पर कभी कभी हक बात भी गायब हो जाती है।
समझ में नहीं आता फरीद से क्या कहूँ।
मैं वादा करता हूँ फरीद को वापस ले आऊँगा, बस तुम लोग सब्र तहमुल से काम लो, यहाँ तक कि ये मसाइल हल हो जाएं। लैला के मरने से हालात बहुत बिगड़ चुके हैं, मसला संजीदा है, बस हमें सब्र तहमुल का मुजाहरा करना होगा।
अभी लैला की मौत का गम सबके दिलों में ताज़ा है।
मैं मनुचरी को ज़्यादा नहीं जानता, लेकिन पिछले कुछ दिनों से उसकी तारीफ सुनी है। वो लेन देन वाला आदमी नहीं है, उसको इसीलिए लाया गया है ताकि ये मामला हल हो जाए। वो बज़ाहिर कोई बात नहीं दबाएगा।
आप नहीं चलेंगे?
नहीं, बहुत थक गया। देखो अमित, जो कुछ मीटिंग में हुआ उसका तस्करा बाहर मत करना। मैं नहीं चाहता कि वो लोग कुछ बातों से बाखबर हों।
जी जरूर।
जाओ, खुदा हाफिज। जी फरमाइए।
अस्सलाम वालेकुम, मैं मनुचेरी हूँ। मैंने माफ़ी के लिए फ़ोन किया है।
उसी वक्त मैं समझ गया था कि मेरे आने की वजह से तलबा के सिलसिले में वो गलतफहमी का शिकार हो गए हैं,
लेकिन क्या करूं, चारा नहीं था।
नहीं, आपने तो अपना फ़र्ज़ निभाया। इत्तेफाक से आपका ही जिक्र खैर था।
मुझे खुशी होगी कि आज रात का ही खाना इकट्ठे खाएं।
लेकिन मुझे अभी तनख्वाह नहीं मिली है।
मुझे भी नहीं मिली है। चलो तुम भी क्या याद करोगे, हम ही खिला देंगे।
क्या मतलब, यानी वो यूं ही बैठे रह गए, फरीद को निकाल दिया गया? तुम्हें क्या हुआ रेहाना? तय तो ये था कि फरीद और उस पागल लड़की इल्हाम की जगह हम सब का खारजा हो। शाहीन के लिए भी कोई खास मसला नहीं हुआ, सिर्फ एक ही सेमेस्टर के लिए निकाला गया है, उसके अलावा क्या कर सकते थे?
फरीद तो मुसीबत में फंस गया है, तुम तो उसके घर की हालत को जानती हो ना, उसका बाप भी जेल में है, अब वो घर जाकर क्या कहेगा?
अब वो चुप है तो तुम कुछ ऐसा कर दोगे मसला पैदा हो जाए?
नहीं, बेवकूफ थोड़ी है।
पता नहीं,
इल्हाम, रजा और दूसरे तलबा पर ये कुर्सियाँ और शीशे तोड़ने का इल्ज़ाम रखा गया था। हम ही को लैला के कत्ल का असल जिम्मेदार बना रहा था। खुदा ही कह रहा था कि ज़्यादा तशद्दुद हमारे ग्रुप की तरफ से था। हम सब लैला के मरने में बेकसूर हैं, लेकिन वाकई तलबा ने कॉलेज की हालत बिगाड़ दी थी, और तुम्हारे मामले में जाबरी ने ज़्यादातर घरेलू मसाइल पर जोर दिया था। फरीद, काश तुमने वो बातें ना की होती।
जाने दो, कहा तो कहा, बल्कि अच्छा ही किया। इत्तेफाक से मैं बहुत खुश भी हूँ कि वो गुस्से में।
फिर वही बात कर रहे हो, सुलेमानी सर ने कहा कि अगर हम एतराज़ करें तो ये मसाइल हल हो सकते हैं। वाकई ये डॉक्टर सुलेमानी बड़ी नेमत है, अफसोस कि उन्होंने जलसे की बातें बताने से मना किया है।
उन्होंने क्या किया?
नहीं बता सकता।
अब तक हमारे लिए ऐसा तो कोई खास काम किया नहीं किया है।
उस बददिमाग को तुम बता दोगे?
बददिमाग? ओह, शाहीन की बात कर रहे हो? मैं उसे बता दूंगा। एक सेमेस्टर तो उसके लिए कुछ भी नहीं, छुट्टी पर जाने जैसा है।
हाँ पता है, उसके होने और ना होने से कोई फर्क नहीं पड़ता, लेकिन उसके जो नखरे हैं ना वो मुझे गुस्सा दिलाते हैं। ऐसा बर्ताव करता है जैसे एग्जाम में फर्स्ट आया है वो।
आओ घर चलें, हमारी तो कोई क्लास व्लास है नहीं। हाँ लेकिन अगर आप नहीं जाएंगे तो बहुत बुरा होगा। चलो चले।
आप मुझे अच्छे लगते हैं सर। सॉफ्ट ड्रिंक लेंगे?
नहीं, लेकिन अगर इसे बात साफ हो सकती है तो हाँ।
सर आप मुझसे क्या चाहते हैं? ये कि मैं ये कह दूं कि ये काम गार्ड्स का था और आपका वो स्टूडेंट बच जाए जिसका खर्चा हुआ है?
अगर हकीकतन ऐसा ही है तो मैं चाहता हूं कि तुम कह दो, और अगर ऐसा नहीं कहोगे तो तुम्हें मजबूर कर दूंगा।
हकीकत यह है कि आपका अजीज़ तालिब इल्म ही लैला के मरने का बाइस बना है। आप ही बताइए मैं क्या करूं, सबसे कह दूं या चुप रहूं? चुप रहूं ताकि उसका जुर्म कम हो और सिर्फ यूनिवर्सिटी से निकाला जाए, अदालत जाने से भी बच जाए। बताइए बताइए मैं क्या करूं?
खाने का एक चमचा और खाओ ताकि मजीद झूठ ना बोलो। मैं बच्चा नहीं मिस्टर मनुचेहरी, मुझसे कई मरतबा पूछगछ हो चुकी है, वो भी यहाँ नहीं, इराक के इंटेलिजेंस की जेलों में, समझ रहे हैं ना?
हाँ, लेकिन मैं ये समझ नहीं पा रहा हूँ कि तफ्तीश करना तो मेरा काम है, लेकिन आपकी यूनिवर्सिटी में तालिबे इल्म से लेकर उस्ताद और प्रिंसिपल तक मुझ ही से सवाल करने लगते हैं, और जब जवाब का वक्त आता है तो सब गूंगे बन जाते हैं। डॉक्टर, तकरीबन 1000 लोग एक इंसान की मौत के गवाह हैं, लेकिन किसी ने कुछ नहीं देखा और न ही कुछ सुना, और कैमरे भी या ऑफ थे या तकरीर की तरफ लगे हुए थे। सब अपने आप को बरी बताते हैं, मकतूल के घर वाले भी मेरी मदद नहीं कर रहे हैं। अब आप ही बताइए ऐसे में मैं क्या करूँ?
मैं समझ रहा हूँ, तुम्हारे लिए मसला ज़्यादा पेचीदा है।
मैं यहाँ खाना खाने के लिए नहीं आया हूँ, बल्कि इसलिए आया हूँ कि आप मेरी मदद करें। जब तक कोई मुझे कुछ नहीं बताएगा मैं हकीकत तक नहीं पहुँच सकता हूँ।
जब किसी ने कुछ देखा ही नहीं तो क्या कहें?
ज़रूरी नहीं है कि किसी ने कुछ देखा हो, ज़रूरी यह है कि मैं तलबा से करीब हो सकूँ, बाकी काम मेरा है।
अच्छा, तो अभी कोई पेशरफ्त नहीं हुई?
अगर आप चाहते हैं कि इस तरह मुझ पर काम चोरी का इल्ज़ाम लगाए तो कोई बात नहीं।
मैं चाहता हूं कि तुम्हें कुछ बताने पर मजबूर करूं।
बहुत चालाक है। लेकिन अफसोस मेरा मुंह नहीं खुलने वाला है। बस इतना कह सकता हूं कि वो पत्थर जो मकतूल के सर पर लगा है वो ऊपर से फेंका गया था। इससे ज़्यादा मैं कुछ नहीं बता सकता। ये भी इसलिए बताया कि आप ये समझ सकें कि मैं आपका साथ देना चाहता हूं। और उम्मीद है कि आप भी मेरा साथ देंगे।
रुकोगी नहीं?
नहीं बाबा, सफर पे गए और अम्मी अकेली हैं, जाना होगा।
तुम जानती थी कि शाहीन के अब्बा मफरूर हैं?
नहीं, तुम भी सारी खबरें मेरे जाने के वक्त दिया करो। अच्छा बताओ क्या हुआ है?
तुम तो जाना चाह रही थी।
हाँ अभी जाऊंगी, कोई बात नहीं, बताओ तो।
यही ना, मेरी तो कोई अहमियत है नहीं। हाँ तुम तो सिर्फ दूसरों की जिंदगी में झांकने के लिए रुक सकती हो।
हाँ मैं ऐसी ही हूँ, अब बताओ क्या बात है।
मीटिंग में जब वो लोग शाहीन के बारे में बात करने लगे तो उन्होंने कुछ देर के लिए मुझे कमरे से बाहर भेज दिया, लेकिन मैं डॉक्टर सुलेमानी की इस बात से जो मुसलसल कह रहे थे कि कानून के एतबार से हर शख्स अपने किए का जिम्मेदार है और उसे जवाब देना है, मैं कुछ समझ गया।
तो उसका जुर्म क्या था?
नहीं मालूम, लेकिन कुछ ना कुछ जरूर है।
अगर उसके बाप ने गलती की तो उसमें बेचारे शाहीन का क्या कसूर?
बेचारा? शाहीन को बेचारा कैसे कह सकती हो? और वो उल्टी सीधी बातें जो फरीद डॉक्टर जाबरी के खिलाफ माइक पे चिल्ला के कह रहा था वो सब शाहीन ही का किया धरा था।
हाँ, उसके साथ तो ऐसे ही होना चाहिए।
हाँ क्यों नहीं, तुम्हारा तो खारजा हुआ नहीं है, तुम तो कहोगी। وہ بیچارہ فرید اپنے باپ کے کروڑوں کے قرض کے بعد اب کالج سے بھی نکالا جا رہا ہے۔
یہ کیسی بات کر رہے ہو؟ اتنی رات میں کہاں گئی تھی کا کیا مطلب ہے؟
آج رات تم سے ملنا ضروری ہے۔ تم کیوں نہیں سمجھتی میں بری پوزیشن میں پھنس چکا ہوں؟
تمہارے گھر کے سامنے انتظار کر رہا ہوں۔
ٹھیک ہے کھڑے رہو ابھی آتی ہوں۔
جلدی آؤ، خدا حافظ۔
حمید، حمید بیٹا اٹھو، اٹھو جاؤ اپنے کمرے میں سو۔
بہتر ہوگا تم اپنا حق اپنے عزیز دوست شاہین سے لو، چونکہ ان ساری مصیبتوں کا جڑ وہی ہے۔ کم سے کم اگر وہ الٹی سیدھی باتیں نہ کہی ہوتی تو آج تمہیں نکالا نہ گیا ہوتا۔
محترمہ ریحانہ صاحبہ، کیوں میری بات نہیں سمجھ رہی ہو؟ یونیورسٹی سے نکالا جانا میری پرابلم نہیں ہے کہ اس کی وجہ سے میں اپنے دوست سے جھگڑا کروں۔ میری مشکل تم ہو جو میری منگیتر ہو۔ میں چاہتا ہوں کہ آپس میں بات چیت کریں، کچھ دل کی باتیں کریں، باہر چلیں، لیکن تم ٹھیک برے وقت میں میرا ساتھ چھوڑ دیتی ہو۔ مجھے اس بات کی تکلیف ہے، جب بھی میں نے ٹاپ کیا، جب بھی کھیل میں پوزیشن حاصل کی اور جب بھی کوئی اہم کام کیا تم میرے ساتھ تھی، لیکن جب مجھ پر دنیا کے غم ٹوٹ پڑے اور میں اکیلا ہوں تو پتہ نہیں تم کہاں ہو اور کیوں میرا فون نہیں اٹھاتی۔
ہیلو، السلام علیکم۔ جی بس پہنچ گئی۔
مجھے فون کیوں نہیں کیا؟
معاف کیجیے گا، میں فون کرنا بالکل بھول گئی۔
گھر پر بھی نہیں ہو، اس وقت کہاں ہو؟
جی بس پہنچ گئی، پانچ منٹ سے گھر سے آپ سے بات کرتی ہوں میں۔
فی الحال خدا حافظ۔
کالج کے ساتھیوں میں سے تھا؟
کون؟
وہی شہزادہ کے جس کو ابھی گھر سے جا کر فون کرو گی۔
ہاں، سکون مل گیا؟ تم کیوں ہر بات میں پاگلپن سے کام لیتے ہو؟ دوسروں کی طرح ذرا سیاست سے بھی کام لیا کرو، کاش ذرا حمید کی طرح ہوتے تم۔
میں فرید ہوں، فرید۔
ہاں جانتی ہوں، ابھی بہت وقت ہو گیا ہے، کل یونیورسٹی آؤ، وہاں بات کریں گے۔ لیکن وعدہ کرو کہ بتا دو گی کہ ان پردوں کے پیچھے کون ہے۔
میں شاہین سے غداری نہیں کروں گا۔
اگر وہ تمہاری جگہ ہوتا تو کیا کرتا؟
ریحانہ بیٹی۔
جی امی۔
اوپر آ جاؤ اور فرید سے بھی کہو کہ اوپر آئے، اس طرح پڑوسی کیا کہیں گے۔
ٹھیک ہے امی، میں اندر جا رہی ہوں، تم نہیں آؤ گے؟
نہیں۔
خدا حافظ۔
خدا حافظ۔ اٹھو چلو، تم سے کام ہے۔
کیا ہوا؟
شاہین نے باہر نکالے جانے کی خبر سن لی اور پاگل ہو رہا ہے، جا کر جونیئر طالب علموں کے سامنے تقریر کر رہا ہے، وہ سب خوش ہو کر تالی بجا رہے ہیں۔
اس وقت کہاں ہے؟
باسکٹ بال کی فیلڈ میں۔ اٹھو جلدی کرو تاکہ ہیڈ تک خبر نہ پہنچے۔
نئے طلبا کے پاس وہ کیوں گیا ہے؟
چونکہ سب نہ سمجھے،
اسے نہیں بولنے دینا چاہیے۔
میری اتنی تعریف کر رہا تھا کہ میں کچھ کر ہی نہیں پایا، مجھے تو ایک ہیرو بنا دیا تھا۔
نہ جانے کتنی تمنائیں لے کر آپ اس یونیورسٹی میں آئے ہیں، محنت کی، پڑھائی کی، تب اس مقام پر پہنچے ہیں، لیکن اس کا انجام کیا ہوا؟ اس کا انجام میں ہوں۔ سچائی کے دو لفظ انہیں برداشت نہیں ہوا اور اسی وجہ سے مجھے باہر پھینک رہے ہیں۔ خدا کی قسم، اگر ایک دوسرے کا ہم نے ساتھ نہیں دیا تو انجام یہی رہے گا قیامت تک۔ آپ لوگوں نے کل کا اخبار پڑھا؟ آپ نے دیکھا کہ آپ کے دوستوں کو بغیر کسی وجہ سے نکال رہے ہیں؟ آپ نے کیا کیا؟ سب اپنے گھر پہ چلے گئے۔ خدا کی قسم، اسی کو کہتے ہیں ڈر، یعنی اپنے دوستوں سے بے وفائی۔ ٹھیک ہے ٹھیک ہے ٹھیک
ہے، اب بس بھی کرو شاہین۔
یہ ہیں اس کا زندہ ثبوت۔ بہنوں اور بھائیوں، خیر سے یہ نمائندے ہیں آپ کے اس یونیورسٹی میں، ایک ممتاز طالب علم جو اپنے مفاد کے لیے اپنی پوزیشن کو خراب نہیں کر سکتا۔ ٹھیک ہے جناب، کوئی بات نہیں، ہمیں بھی آپ سے کوئی گلا شکوا نہیں۔ اسی وقت جا کے ہم پرنسپل کے روم کے سامنے دھرنا دیں گے، اور جب تک نکالے گئے طلبا کے بارے میں کوئی فیصلہ نہیں سن لیتے، وہاں سے ہلیں گے نہیں، اخبار ہمارے ساتھ ان کی کھٹیاں کھڑی کر دیں گے۔ وہاں تک پہنچتے ہوئے ہماری تعداد ہزاروں سے اوپر ہو چکی ہوگی۔
تو کیا کہہ رہے ہو شاہین؟ تم کہنا کیا چاہتے ہو؟
بس کرو شاہین،
کچھ تو شرم کرو۔ کیوں کتے بلی کی طرح آپس میں لڑ رہے ہو؟ فریوز کو اٹھا کر لے جاؤ۔ تم لوگ کیا دیکھ رہے ہو؟ اٹھو اپنے اپنے گھر جاؤ، اٹھو، آج کلاس نہیں ہے۔ تمہیں کیا ہو گیا ہے؟
اچھا ہوا طلبا وہاں نہیں گیا، ورنہ پھر کچھ بھی نہیں ہو سکتا تھا۔
यही तुम मुझसे नाराज नहीं हो?
वो बेवकूफी दिखाता है, मुझे बिल्कुल पसंद नहीं है कि नए तलबा की वजह से फिर डिसिप्लिन कमेटी में बैठूं जाकर।
अच्छा लड़का है, थोड़ा जिद्दी है लेकिन दिल का साफ है।
क्या बात है, तुम्हारे लिए कुछ किया है उसने?
क्या मतलब है तुम्हारा?
मैं गधा तो नहीं हूँ, मुझे पता है तुम उसके कर्जदार हो।
हाँ, 100 मिलियन तो मान उसने अपने बाप से लिए ताकि मेरे वालिद को जेल से निकाले।
कितना अच्छा लड़का है, कर्जे दिया है ना?
नहीं भाई, कौन इस जमाने में किसी को कर्ज देता है।
तो फिर सूद पर?
सूद पर नहीं, लेकिन
लेकिन क्या?
रकम बहुत बड़ी है, अपने वालिद को बाहर निकालना चाहता हूँ।
पैसे की जमानत?
कारखाना और तमाम सामान के साथ।
शाबाश फरी, शाबाश। यानी तुम्हारे वालिद की समझ तुम्हारी जितनी नहीं थी कि वो खुद ये करते?
मेरे वालिद जेल में है तो सिर्फ लालच की वजह से। मैं अपनी अपनी बहन और माँ की इज्जत को दांव पर नहीं लगा सकता, उनको बाहर निकालना चाहता हूँ।
उस दिन जो माइक पर तुम बकवास कर रहे थे, उस वक्त भी उसके कहने पर कर रहे थे?
क्या मतलब?
यानी ये कि अगर उस दिन ये काम ना हुआ होता तो आज हमारा यह हाल ना होता।
तुम्हारा तो कुछ भी नहीं हुआ, तुम्हारी बीवी भी बरी हो गई, फिर तुम्हें क्या प्रॉब्लम है?
बच्चों जैसी बात ना करो फरीद, हमारा प्रोजेक्ट हवा में है, हमारी टीम बिखर कर रह गई है, टोक्यो टूर्नामेंट भी नजदीक है। जानते हो अगर इसमें हम जीत जाते हैं तो कितना पैसा हमको मिल सकता है? जानते हो हम क्या फायदा अपने मुल्क पहुंचा सकते हैं?
शाबाश भाई, ये फायदे की तुमने बहुत अच्छी बात की, लेकिन आखिर में मुझे क्या मिलेगा? 2 अदर शील्स, कुछ सोने के सिक्के, 10 सेकंड के लिए टीवी की खबर। लेकिन उससे न तुम शादी कर सकोगे, न मैं अपने बाप को बाहर निकाल सकूंगा। लेकिन मैं तुम्हारे साथ हूं।
मैं भी तुमसे मुत्तफिक हूं, लेकिन मैं नहीं चाहता कि इस प्रोजेक्ट पर अकेला काम करूं।
इत्मीनान रखो, मैं तुम्हारे साथ हूं।
खबर तो झूठी नहीं है, आप भी इसकी तस्दीक कर रहे हैं, ज़ाहिर आप खुद भी इस मीटिंग में मौजूद थे। लेकिन इस खबर की वजह से माहौल तलबा के खिलाफ हो गया, इसे मैं नहीं जानता भाई। बिल्कुल, यह खुद उनकी मर्जी से हुआ है।
क्या मैं तलबा की दरख्वास्त को देख सकता हूँ?
नहीं।
क्यों?
क्योंकि है ही नहीं।
मुझसे कोई काम था?
असल में इनको आपसे काम है।
एक बार उनसे मिल लो, ये लोग हर काम कर सकते हैं। नाज़नीन साहिबा उनकी सेक्रेटरी और साथी हैं, और खुद उसका नाम नीना है। डॉक्टर जावरी के बेटे को इन्हीं लोगों ने पढ़ने के लिए इंग्लैंड भेजा है। उसी बेवकूफ को कह रहा हूँ, तुम्हें तो बताया था।
वाकई सही कह रहे?
तुम्हारी जानी कसम,
एक बार मेरे वालिद ने भी मेरे लिए दावतनामा भेजा था, लेकिन जब एम्बेसी गया तो मुझे वीजा नहीं दिया।
एजुकेशनल वीजा मिल सकता है अगर कुछ चालाकी दिखाओगे। वो लड़की जादू करती है।
मैं जा रहा हूँ।
कहाँ इतनी जल्दी? बाबा कैसे हैं तुम्हारे?
वो भी ठीक हैं।
उनसे मेरा सलाम कहना, और सुनो जरा एहतियात से काम लेना, बात फैले ना पाए।
मैं नहीं जानती आप क्यों इतना इसरार कर रही हैं जानने के लिए कि किसने मुझे काम करने को कहा।
क्योंकि जो बात आपसे बताई गई उसके बरखिलाफ इस काम का बहुत गलत असर पड़ा है, और मैं चाहता हूँ कि आने वाले वाकयात को संभाल सकूँ।
नहीं बता सकते क्योंकि हमने वादा किया। देखिए उस्ताद, मैं जानती हूँ कि आपका रब्ता साहब तलबा से बहुत अच्छा है। मेरी बहन ने भी मुझसे कुछ बातें बताई थी, लेकिन आप भी मुझे समझने की कोशिश कीजिए। जब से मेरी बहन मरी है हमारी ज़िंदगी की हालत बहुत बदल गई है। मेरी माँ की तबीयत ख़राब है, मेरे बाबा बाद साहब को कंट्रोल करने की दवा खाते हैं। मैं अब कोई नई मुसीबत नहीं पालना चाहती, बस इतना चाहती हूँ कि अपनी बहन के दोस्तों के लिए कुछ कर सकूँ, क्योंकि वो बेगुनाह सज़ा पा रहे हैं। और आप कह रहे हैं कि मेरे काम ने बहुत सी चीज़ों को ख़राब कर दिया। ठीक है, आप नहीं जानते जब इंसान एक कीमती चीज़ को खो देता है तो बहुत सी चीज़ों की कीमत उसके सामने गिर जाती है। अफसोस के जो बात आप कह रहे हैं वो मेरे लिए इसी कानून में शामिल है।
मोहम्मद अली, तुम यहाँ क्या कर रहे हो?
आप खुद क्या सोच रहे हैं? शुक्रिया,
कोई बात
नहीं।
मोहम्मद अली आओ बैठो।
सलामुअलैकुम। सलामुअलैकुम सर। सर आपने सही समझा, वो मेरा काम था, माफ़ कीजिएगा।
ये काफ़ी नहीं है मोहम्मद अली, तुमने अपने दोस्तों की इज्जत से खिलवाड़ किया है। मैं नहीं जानता तुमने ये काम क्यों किया, मशवरा क्यों नहीं किया।
सर हम अपने यहाँ जो भी होता है उस अखबार में दे देते हैं।
जहाँ की तुम बात कर रहे हो वहाँ मैंने पढ़ाई की है। तुम लोग हर चीज़ को अखबार वालों से नहीं कहते, अगर कोई खबर कहनी होती है तो उसको अखबार वालों को बेचते हो, इसके बदले में पैसे लेते हो। वहाँ पर हर चीज़ काबिल खरीदो फरोख्त होती है, यहाँ तक की इज्जत भी। यहाँ भी इस तरह नहीं हुआ, अगर ऐसा होता तो एडिटर तुमको और सीमा को पैसे देता। हमारे यहाँ बात इज्जत की है, पैसे और शोहरत की बिल्कुल नहीं।
जी सर मैं जानता हूँ अपने आप को इस माहौल में नहीं ढाल पाया, लेकिन लेकिन आप मुझे माफ कर देना।
क्यों ये सोच लिए कि यहाँ जंगल का राज है? तुम समझते हो यहाँ लाकानूनियत है? अपने दोस्तों के लिए निजात का फरिश्ता बनोगे, हमें दोगे हीरो, तुम्हारी तस्वीर मैगजीन के कवर पेज पर आ जाए, हाँ, ताकि सब कहें कि ये मोहम्मद अली है जिसने अपने दोस्तों को बचाया है।
उस्ताद अब आप हमारे साथ ज्यादती कर रहे हैं। आपको याद है उस दिन जब लैला जिंदा थी तो आपने क्लास में ये शेर पढ़ा था, पूछा मजनू से आशिक क्या है ये, लिख रहे हो खत पे किसके नाम ये, बोला वो मैं कर रहा हूँ मशक लैली के लिए, कुछ तो चाहिए अपनी यादों की तसल्ली के लिए, जब न हासिल हो सके काम दहन, नाम से ही इश्क के बहलाओ मन। मैं भी यही काम कर रहा हूँ सर, मजनू की तरह मैं भी अपने मन को बहला ही तो रहा हूँ।
तुम लैला को चाहते थे?
उस दिन एक बात से मैं परेशान था, आपको याद है कि जब मैं आपके पीछे पड़ा था कि सर कुछ कीजिए, मैं लैला के लिए परेशान था। उसे बहुत समझाया लेकिन वो नहीं मानी और कैंपस में चली गई, और उसके साथ वो हादसा पेश आया।
मुझे अफसोस है दोस्त, लैला चली गई, अब मैं भी कुछ नहीं कर सकता। तय पाया है वो भी अखबार में जवाब शाया करेंगे, लिखेंगे कि सब तलबा क्लास में चले गए हैं।
लेकिन लेकिन झूठ है, शाहीन फरीद और उस लड़की का तो खारजा हो गया है।
वो लड़की तो जाना ही चाह रही थी, मेरी नज़र में तो वो तालिबे-ए-इल्म ही नहीं थी। फरीद वापस आ जाएगा क्लास में, चाहे इसके लिए मुझे या जाबरी को यूनिवर्सिटी से निकलना ही क्यों ना पड़े, मैं ऐसा बिल्कुल भी नहीं होने दूंगा।
ठीक है सर, मैं आपसे एक मशवरा ले सकता हूँ?
अब वक्त नहीं है, मुझे क्लास में जाना है।
सर क्या आपकी नजर में मिस सीमा लैला की जैसी नहीं है?
बिल्कुल नहीं, कम से कम उनकी शक्ल तो आपस में नहीं मिलती, क्यों क्या बात है?
लेकिन मेरे ख्याल में काफी मिलती है, मुझे लैला की याद दिलाती है।
शायद इसलिए कि लैला के साथ तुम्हारी कुछ यादें वाबस्ता हैं।
आज सुबह मैं सीमा से रिश्ते की बात करने गया था कि आप आ गए।
तुम पागल हो गए हो?
नहीं सर, क्या क्या शादी करना बुरी बात है? मैं ईरानी माहौल को जानता हूँ और इस्लाम की शराय से भी वाकिफ हूँ, उन्हीं के मुताबिक ढल गया हूँ।
कसम से तुम लोगों का जवाब नहीं, साफ पता चलता है कि तुम यहाँ के पले बड़े नहीं हो।
सर मैं वाकई लैला के बहन के इश्क में गिरफ्तार हो गया हूँ, आप मेरे इश्क पर ना हंसे।
माफ करना लेकिन मैं अपनी हंसी नहीं रोक पा रहा। बेटा अभी तुमने लैला को दफन भी नहीं किया और चले उसकी बहन से शादी करने, क्यों? मुझे तुमसे ऐसी उम्मीद बिल्कुल नहीं थी, बेहतर होता मैं तुम्हें ना बुलाता ताकि वो अपना पर्स हमारे मुँह पर दे मारती।
लेकिन क्यों, लैला तो चली गई, रोना किस बात का? हमें चाहिए कि उसके घर वालों को गम से बाहर निकालें, आज इतने दिन हो गए अभी उसकी जहन तनाव ठीक नहीं है, मैं उनकी मदद करना चाहता हूँ।
देखो बेटे अभी ये सब बातें करने का वक्त नहीं है, तुम्हारा इश्क मेरे लिए अहम है लेकिन बाद में बात करेंगे। अभी मुझसे वादा करो कि तुम लैला के घर नहीं जाओगे और मेरी इत्तला के बगैर कोई काम नहीं करोगे। देखो मोहम्मद अली, अभी तुम हमारी तहजीब के आदि नहीं हो, जो कुछ मैंने कहा है उसके अलावा कुछ भी करोगे तो तुम्हारे लिए बुरा होगा।
ठीक है सर।
अपने साथियों से भी कुछ ना कहना क्योंकि जितना कहोगे काम खराब होगा।
जी सर।
चलें।